चौथा अमल नोट कर लीजिए, बिला इल्म अल्लाह के बारे में झगड़े करना। सूरत हज आयत 8 और 10। वमिन नासी में युजा दिल फिल्लाही बिगैर इल्म वला हुदम वला किताब मुनीर सानी यत्फिही लियुदिल्ल अन सबीलिल्लाहि लहू फिद दुनिया हिज्जुन व नुज़ीकुहू यौमल क़ियामति अज़ाबल हरीक ज़ालिका बिमा क़द्दमत यदाक यदाक वन अल्लाह लैस बिज़ल्लाम लिल अबीद। बड़ी जुरत की बात है, जरा तर्जमा सुनिएगा। और लोगों में कोई ऐसा है जो अल्लाह के बारे में बगैर किसी इल्म के और बगैर किसी हिदायत और बगैर रोशन किताब के झगड़ा करता है और अपना पहलू मोड़ने वाला है ताकि अल्लाह के रास्ते से गुमराह करे। इसी के लिए दुनिया में संगीन रुसवाई है और क़्यामत के दिन हम उसे जहन्नुम में जलने का अजाब चखाएंगे और इससे कहा जाएगा कि वो इसका नतीजा है जो तेरे दोनों हाथों ने आगे भेजा और यकीनन अल्लाह बंदों पर जुल्म नहीं करते। सवाल पैदा होता है कि अल्लाह के बारे में झगड़ना क्या होता है, क्योंकि ये थोड़ा सा मौजू तफसील तलब है, समझ आने के लिए ज़रूरी है। बे इल्म के बहसें करना, यकीन करें बाज़ लोगों को इतना बोलने की आदत होती है, इतना बोलने की आदत होती है कि पूछने वाला सवाल किसी दूसरे से पूछ रहा होता है और जवाब आप दे रहे होते हैं जिनको कुछ नहीं पता, और हवाला पूछें, इल्म पूछें, कुछ नहीं सुना हुआ है। यानी आप इसका नाम बदलना चाहें अपनी समझ के लिए तो लिख लें, सुनी सुनाई बातें आगे करना। याद रखिए, बहुत बड़ी जिम्मेदारी है। जिसके पास जितना इल्म होगा ना, वो उतना खामोश होगा। इमाम मालिक के पास एक शख्स दूर से उनकी शोहरत सुन के आया, सवाल पूछा, कहने लगे ला अदरी, दूसरा सवाल ला अदरी, ला अदरी आई डोंट नो, मुझे नहीं पता। 40 सवाल पूछे और 40 के जवाब में इमाम मालिक ने एक ही लफ्ज बोला कि ला अदरी, मैं नहीं जानता। सच बताएं आज मैं और आप क्या होते? कहते कितनी बेइज्जती की बात है, हमने कुछ नहीं पढ़ा, भी पहला सवाल शुरू किया है तो हम लोगों को फतवे बांटने वाले बन जाते हैं, है कि नहीं? नहीं, अब कुरान पढ़ती हूँ, अब लोगों को पता चले तो ये है तो वो है। अक्सर लोग मेरे से आके पूछते हैं, स्टूडेंट्स भी पूछती हैं, वहां गए बहस छिड़ गई। मैंने कहा आपने कभी मुझे बहस छेड़ते हुए देखा? आपसे क्यों लोग ये सवाल करते हैं, मुझसे क्यों नहीं पूछते? कई लोग आजकल भी मुझे बड़े मशवरे देते हैं, देखिए बुक शुरू की हुई है ना, ये एक मौजू है, तो लोग मुझे आके कहते हैं आज रबी लवल पे बात करिएगा, आज आपने मिलाद के खिलाफ जरूर बात करनी। भाई भाई लोग बड़ा पूछते हैं, मैंने कहा मुझसे तो कोई नहीं पूछता। यकीन करें मैं दुनिया में कहीं भी चली जाऊं, मेरे से कभी किसी ने इख्तलाफी मसले नहीं पूछे। कोई बात अगर होती है मौजू के मुताबिक सवाल पूछते हैं, उसका जवाब दे देते हैं। लेकिन वो लोग जो सुनी सुनाई बातें आगे से आगे बढ़ाते हैं ना, उनसे लोग बातें पूछते हैं। अपनी जिंदगी का एक असूल बनाए, और खास तौर पे आप स्टूडेंट्स, जुमा जुमा 8 दिन तो अभी हुए आपको कुरान पढ़ते, ये साल 2 साल में कुरान अंदर कोई नहीं जाता, ये बस एक तह लग रही है, जुबान को सीले। हजरत अली कहते हैं मुझसे कोई सवाल पूछे और मुझे उसका जवाब ना आता हो तो मेरी जान में जान आ जाती है कि मैं कह दूं मुझे नहीं पता। हम अपनी अना के जोर में, बड़ा बंदा ना, भाई नहीं आता तो नहीं आता, गलत बता दूं क्या? किसी की जान ले ले, एक शख्स है डॉक्टर नहीं, गलत दवा दे दे तो मारेगा ना उसको। तो यहां ये मुराद है कि कभी भी अल्लाह के बारे में बहसें नहीं करनी चाहिए। फिर पांचवी चीज है बगी और छठी चीज है कतअ रहमी। ये दोनों चीजें साथ साथ चलेंगी एक ही हदीस में। बगी किसको कहते हैं? बगावत को, उर्दू में बोलते हैं ना बगावत, सरकशी की किस्म है, जुल्म है। और कतअ रहमी किसको कहते हैं? रिश्तों को काटना। अब यहां फिर एक हमारी पकड़ आने वाली है, हदीस सुन लीजिए। नबी सल्लम ने फरमाया मा मिन ज़म्ब नजदरु अन युअज्जिलल्लाहु लिसाहिबिल उकूबत फिद दुनिया मा मा यद्दखिरु लहू फिल आखिरति मिस्लुल बगी वक़तियत रहम। कोई गुना ऐसा नहीं कि अल्लाह ताला इसके करने वाले को आखरत में महफूज करदा सजा के साथ दुनिया में इतनी जल्दी सजा दें कि जिस कदर जल्दी सरकशी और कतअ रहमी के गुनाहों की वजह से करते हैं। तो क्या पता चला? बगावत करते हैं लोग, बगावत। आप यहां रहते हैं फ्रांस में, मैं नॉर्वे से आई हूं, बहुत सारे साथी अमेरिका कनाडा इधर उधर रहते हैं ना, क्या आप उस मुल्क के लॉज को रूल्स को फॉलो करते करते हैं ना? सीट बेल्ट बांधते हैं रात को? आप 12 बजे बाहर निकले तो सीट बेल्ट बांधते हैं ना? बांधे, ये जो ना बांधना होगा ना, ये बगी होगा। मैं तो देखती हूँ औरतें घर में बैठी हैं, उनको फिक्र लगी होती है मेरी गाड़ी को चालान ना लग जाए। ये जो गाड़ी को गलत जगह पे आप खड़ा करते हैं ना, ये बगी है। दुनिया की कवानीन को जिस तरह हमें मानना पड़ता है ना, क्योंकि पैसे लग जाते हैं, ना लगें तो सच बताएं हम लोग माने? हमारे मुल्कों में कोई पुरसाने हाल ही नहीं, आप देखें, लोग कहते हैं देखेंगे जो होगा, चौड़ी करके 2 गाड़ियों की जगह पे अपनी खड़ी करके जाऊंगा, है कोई माई का लाल जो मेरी गाड़ी हटाए? تو بغی ہے نا، مزاج میں سرکشی ہے. اس کو آپ اس طرح سمجھے کہ ایک بندہ اللہ کی منع کردہ چیز سے بغاوت کے ساتھ ہٹے، کیا یہ جرم نہیں ہے؟ جب ایک عورت بے پرد باہر نکلتی ہے تو اس کو کیا بولیں گے آپ؟ بغاوت ہے. بولیے، جرت پیدا کیجیے، یہ بغاوت ہے. حی علی الصلاۃ حی علی الفلاح کی آواز آتی ہے اور ایک بندہ اٹھتا نہیں ہے نماز کے لیے، یہ کیا ہے؟ بول دیجیے سب، بغاوت ہے. آئی ڈونٹ کیئر، مجھے فکر نہیں ہے. ایک مرد ہر روز اللہ کے نبی کی سنت کو ذبح کرتا ہے، یہ کیا ہے؟ بغاوت ہے. سر عام اللہ کی نافرمانی کرنا، کیا یہ بغاوت نہیں؟ اور چونکہ غیب کا پردہ ابھی ہمارا ٹلا ہوا ہے نا، ورنہ یقین کریں ہماری خوشیاں ہمارے لیے رونے کا مقام بن جائے جو ہمارا حال اس وقت اللہ اور اس کے فرشتوں کی نظر میں ہو رہا ہوتا ہے. پھر اسی طرح آپ دیکھیے کہ اس حدیث میں دوسری بات قطع رحمی کی ہے. افسوس کی بات ہے کہ جتنا دنیاوی مال و اسباب بڑھا، آسائشیں بڑھی، اتنی رشتہ داریاں کمزور ہو گئیں. چھوٹا سا گھر ہوتا تھا خالہ کا پہلے دور میں، یہی سنا ہے. پہلی چھٹی پہ بچے ماں کے ساتھ خالہ کے گھر جاتے تھے اور آخری چھٹی پہ روتے ہوئے واپس آتے تھے. نہ خالہ آنے دیتی تھی اور نہ بھتیجوں بھانجوں کا دل کرتا تھا، نہ پھوپھیوں کا دل کرتا تھا جائیں، اتنی محبت تھی. ہونا کیا، روٹی پکی، دن میں ایک سالن بنا، سب کو ٹکڑا ٹکڑا ڈال کے روٹی پہ دیا، کھا لیا سب نے. شام کو چاول پکا دیے خالہ نے، تو اس پہ چینی ڈال دو، دودھ ڈال دو، کھا لو، ختم ہو گئی. محبت تو بڑی، نہ ان کو کوئی مسئلہ تھا نہ ان کو. آج کیا ہوتا، یقین کرے خون کے رشتے ایک ہفتے سے زیادہ برداشت نہیں کر سکتے ایک دوسرے کو، سوائے ماں باپ کے، اپنے گھر کے کسی رشتے دار کے گھر میں اب دو چار سے زیادہ دن نہیں لے کے جا سکتے بچوں کو. وجہ کیا ہوئی؟ تکلفات بڑھ گئے. پھر ہم پہلے سے سوچتے ہیں نا، کیا کیا، میرے بچوں کو گھمایا کدھر، میکڈونلڈ لے کر گئے کہ نہیں، گھمانے لے گئے کہ نہیں، تحفہ کیا دیا، بھابھی کا مزاج کہتا تھا، فلاں نے ٹائم نہیں دیا، بھائی نے خود وقت نہیں دیا، تو قطع رحمیاں ہو گئی. لوگ کہتے ہیں اب گھر بیٹھیے. تو یاد رکھیے، رشتے ناطے کاٹنا، بیٹے کو ماں سے جدا کرانا اور بیوی کو شوہر سے جدا کرانا، یہ دنیا میں پکڑ کا عذاب ہے. اس پہ آگے بھی بات آئے گی. اور یہ جرم بھی بہت عام ہے. مادی چیزوں کی محبت نے ہمیں انسانوں سے دور کر دیا. اللہ تعالیٰ ہمیں قطع رحمیوں سے محفوظ رکھے. یہ اپنی جگہ ایک پورا موضوع ہے. اچھا، بڑا مزے کا ایک جملہ ہے، وہ ویسے وقت کی گنجائش تو نہیں ہے لیکن فائدے کی خاطر. ہم پتہ کس کو صلہ رحمی کہتے ہیں؟ دیکھو نا، پھر رشتے دار ہیں، مہندی پہ بلا رہے ہیں تو نہ گئے تو رشتے داریاں کٹیں گی. یعنی ہم اللہ کو سبق پڑھاتے ہیں، نعوذ باللہ. رشتے داریوں کا معاملہ ہے جی، اب ان کو نہ ملے تو پھر دل بھی تو نہیں توڑ. اچھا، دل نہیں توڑنا چاہیے. چاہے کوئی آپ کے ہاتھ میں شراب کا گلاس پکڑا دے، اب دل نہ توڑے پیئے، گلاس توڑ دے، دل نہ توڑے. یاد رکھے یہ قطع رحمی نہیں. اس پہ ایک پورا ٹاپک ہے اور یہ موضوع بہت ضروری ہے. کسی وقت میں اب انشاءاللہ اس کو ریپیٹ کروں گی آنے والے دنوں میں، کیونکہ آج ہم رشتے داریوں کا نام لے کر اللہ سے رشتے کاٹ رہے ہیں. یاد رکھے، سب سے پیارا رشتہ بندے کا جو ہے نا، وہ اللہ سے ہے. کسی رشتے کو جوڑتے ہوئے اگر آپ کا خالق اور مالک سے رشتہ ٹوٹتا ہے تو آپ کی دو ٹکے کی قدر نہیں رہتی اس کی نظر میں. لا تعت لی مخلوقن فی معصیت الخالق. اور ایک جملہ بول کے آگے چلتی ہوں، اور وہ کیا ہے؟ بہترین صلہ رحمی کیا ہے میری نظر میں. صلہ رحمی اپوزٹ ہے قطع رحمی کا، یہ تو پتہ ہی ہے نا آپ کو. رشتوں کو جوڑنا، رشتے داری کا سب سے پہلا بڑا حق ہے کہ آپ ان کو بھی اسی دین کی اور اسی کلام کی دعوت دیں جو آپ اپنے لیے پسند کرتے ہیں. کیونکہ ایک مومن اپنے لیے جو پسند کرتا ہے وہی اپنے مسلمان بھائی کے لیے کرتا ہے. تو اپنے رشتہ داروں میں غلط چیزیں دیکھنا اور خاموش رہنا، یہ بذات خود قطع رحمی ہے کہ یہ جائیں آگ میں ہماری بلا سے. اور جو لوگ آج اپنے رشتہ داروں کو غلط کام کرتا دیکھ کر نہیں روکتے، کل ان کو جہنم میں جلتا دیکھیں گے. یہ ان کو سزا ملے گی کہ کل چھوٹی چیز پہ ہاتھ نہیں پکڑا، آج بڑی چیز پہ لانا پڑا. اللہ تعالیٰ ہمیں بچائے. پھر اس کے بعد انہوں نے یہ بغی اور ظلم جو ہے نا، اس کے اوپر اشعار لکھے ہیں. تھوڑا سا اس کا ترجمہ سن لیجئے. شاعر کہتا ہے، وَإِيَّاكَ وَالظُّلْمَ مَهْمَا اسْتَطَعْتَ، جہاں تک ممکن ہو ظلم سے بچو، کیونکہ بندوں پر ظلم بہت برے انجام والا ہے. دل کے ساتھ مخلوق کے ساتھ سفر کرو، زمین میں چل پھر کر مخلوق کے حالات کا توجہ سے جائزہ لو، تاکہ تم ان لوگوں کے عواقب اور آثار دیکھ سکو جنہوں نے ظلم کیا. ان کی وہ عظیم رہائش گاہیں ان کے بعد انہی کے خلاف گواہی دے رہی ہیں اور ان پر کوئی تہمت نہیں، یعنی ان کی رہائش گاہوں کی گواہی معتبر ہے، کیونکہ ان پر غلط گواہی دینے کا الزام ہے. خلاصہ کیا نکلا؟ آگے بھی پڑھ لیجئے گا کہ وہ کتنے باغات، محلات اور قلعے چھوڑ کر چلے گئے، جہنم میں داخل ہوئے، نعمتیں ان سے چھن گئی، جو کچھ انہیں میسر تھا، اور وہ اب ایسے ہے جیسے کہ خواب ہے کہ جو انہوں نے دیکھا تھا۔ کیا سمجھ آئی؟ کہ جب جنت یا جہنم ملے گی نا، تو یہ دنیا ایک خواب لگے گا۔ ہر ممکن طریقے سے اس میں ظلم سے اور بغی سے اور خرابیوں سے انشاءاللہ ہم نے خود کو بھی بچانا ہے اور دوسروں کو بھی بچانا ہے۔ پھر اگلی چیز، مومنوں میں بے حیائی پھیلنے کو پسند کرنا، یہ وہ عمل ہے جس پہ دنیا میں بھی پکڑ ہوتی ہے، مصیبتیں آتی ہیں۔ دلیل ہے اس کی سورۃ نور آیت 19 ان الذین یحبون ان تشیع الفاحشۃ فی الذین آمنوا لہم عذاب الیم فی الدنیا والآخرۃ واللہ یعلم وانتم لا تعلمون۔ بے شک جو لوگ پسند کرتے ہیں کہ مومنوں میں بے حیائی پھیلے، انہی کے لیے دنیا اور آخرت میں بہت دردناک عذاب ہے، اللہ تعالیٰ جانتے اور تم نہیں جانتے۔ اس آیت میں اگر دیکھا جائے تو چار باتیں ہیں۔ پہلی چیز ہے الفاحشہ، کس کو کہتے ہیں؟ ناپسندیدہ قبیح باتیں۔ زنا کو بھی فاحشہ کہتے ہیں، بے حیائی کو بھی فاحشہ کہتے ہیں، بدکاری کی جھوٹی خبروں کو شائع کرنا، جس کو میں اپنے طور پہ کہتی ہوں ایوننگ سپیشلز، جھوٹی خبریں اڑا کر گلوکاروں کو نزلہ بھی ہو جائے تو ان کی خبر ڈال دیں گے، اور کسی اداکارہ بیچاری کو اگر کوئی پرسنل کام کی وجہ سے کہیں جانا پڑ گیا تو اس کی خبر بھی دے دیں گے۔ کیوں؟ کہ پھر ایسی خبروں کو پڑھ کر لوگ اخبار خریدتے بیچتے، اور اللہ کا نیک بندہ دیندار دنیا سے چلا جائے تو اس کی شاید کوئی چھوٹی سی ہیڈنگ لگی ہو۔ یاد رکھیے، آج کے دور میں ہم مسلمان اس آیت کی روشنی سے دیکھیں تو یہ بات کچھ ڈھکی چھپی نہیں ہے۔ ہر وہ چیز جس سے ایمان والوں میں بے حیائی پھیلے، اس کو سستا کیا جا رہا ہے۔ آپ کے ملک میں آلو مہنگے، مٹر مہنگے، چاول مہنگے، اب دن بدن ہر سال آپ جاتے ہیں قیمتیں ضرور پوچھا کریں، آپ کو 15-20% مہنگائی ملے گی۔ دنیا کی گچھی 100 روپے کی ہو جائے گی تو باقی چیزیں کہاں رہیں گی؟ اور سستے کیا ہیں؟ سیل فون پیکیجز سستے ہیں، ڈش انٹینے سستے ہیں، وہاں وہ ہر وہ چیز جس سے فحاشی اور ہریانی آتی ہے وہ سستی ہیں۔ آپ کو پتہ کہ ایک سازش پکڑی گئی تھی کچھ سال پہلے، رشین اے سیز بہت عام ہوئے اور پاکستان آرمی کو وہ کوڑیوں کے مول دیے گئے۔ جب بات کھولی گئی تو پتا چلا کہ ان کی فوج کو آرام کوش بناؤ، اے سی میں بیٹھے ہوئے بندے کو دشمن کی آنے کی خبر ملے گی تو ذرا آرام سے ہی اٹھے گا، اس سے پہلے فوج میں اے سیز عام نہیں تھے، اجازت نہیں تھی، لیکن انہوں نے عام کر دیے۔ اور آج آپ جا کر دیکھیے، ایک ماسی کے ہاتھ میں ایک نہیں دو دو فون ہے، اور میں نے دنیا میں کہیں بھی ڈیول سم نہیں دیکھی، ہوں گی امریکہ کینیڈا میں بھی ہوں گی، اس سے کوئی حرج نہیں ہے، پر ہمارے ملک میں دو دو تین تین سم ہے۔ بھئی یہ بیل کدھر سے ہوئی؟ یہ دوسرے کی۔ میں نے کہا مجھے یہ بتائیں، کان تو آپ کے دو ہیں، بیل تو آپ دونوں کی سن رہے ہیں نا، تو بولیں گے ایک وقت میں ایک ہی نا، اور لوگ ایک فون پہ بات کر، اور ذرا یار رکنا دوسرا فون آ گیا، اور ان سے کام کیا کر رہے ہیں؟ ساری رات باتیں ہی کرتے جاؤ، وہاں سے لے کے یہاں تک کا بڑا بل بورڈ میں نے خود دیکھا ہے، گلی گلی کونے کونے میں لاہور کے چوکوں پہ، اب تو ساری رات باتیں کریں، اور نیچے ان لمیٹڈ پیکیجز، اور لڑکے لڑکیوں کو، اور ناچتے ہی جائیں اور گھومتے جائیں۔ سب سے زیادہ اس وقت جو ہمارے ملک میں چیز پبلسائز کی جا رہی ہے نا، وہ سیل فون اور ان سم میں، اور اسی کے ناطے گندے پیکیجز، ان سے باتیں ان سے کر لیجئے، یہ کر لیجئے۔ الحمدللہ اس وقت بھی میرے سامنے فون رکھا ہوا ہے، یہاں کی سم ڈالی ہے کہ نہیں وہ الگ بات ہے، مجھے کبھی کسی ملک کی سم ڈالنے کے بعد اتنے پروموشنل میسیجز نہیں ملے ہوں گے جتنے پاکستان کی سم جا کے آپ ڈال کے تو دیکھیے۔ کرکٹ کی اسکور سنیں، یہ دھنے سنیں، اپنے پسند کے گلوکار اداکار، بس اتنے پیسے اتنا، اور ادھر کارڈ ڈالنے ادھر گیا۔ میں کہتی ہوں جو رونا آتا ہے، دل کرتا ہے فون پٹک کے پھینک دو۔ میں کہتی کوئی ایسی سم ہے آپ کے ملک میں کہ جس میں مجھے الٹے سلٹے میسیج نہ آئے، اور یوں چوری کھاتے اندر سے آپ کے پیسے کاٹتے، ان سے ہی بات کریں کہ بھئی ہمارا بل زیادہ آ رہا ہے، اس پہ بھی پیسے کاٹتے ہیں۔ مزے کی بات یہ ہے، کسٹمر سروس سے تو پیسے کٹیں گے، آن لائن سروس سے تو پیسے کٹیں گے، اندر سے جڑے کاٹ لیں، اور عام کہہ کے فحاشی۔ اور دوسری جو فحاشی ایمان والوں کی دیکھنی ہے آپ نے، اگر اللہ آپ کو ناروے کبھی لے کر آئے، بڑا قریب ہے، آ سکتے ہیں آپ، تھوڑی اسی کوشش کریں، آپ کو پیرس سے بہت فرق لگے گا، آپ کو ہر جگہ سے فرق لگے گا۔ جو سب سے بڑی چیز آپ کو وہاں دیکھے گی نا، پورا شہر آپ کو ایک جیسا لگتا ہے، اور وہاں یہ بل بورڈز کی اجازت نہیں ہے۔ सिर्फ बस स्टैंड पे जैसे वो लंबे रह के ना वहां चीजें होती हैं, और अपने मुल्कों के जो मैंने ये बेहजाही के मुजाहरे देखे हैं जब मैं गर्मियों के शुरू में गई हूँ, ऊपर से कराची खराबी सेंटर देखा होगा आप सबने, उसके साथ ही फॉल्कन सेंटर और ये वो, जो लोग भी वहां के, यकीन करें 9 फ्लोर हैं उसके, वहां से एक तस्वीर शुरू होती है लड़की की, और पहले पे आते ऐसे लगता है एक देवनी खड़ी है आपके सर पे, लॉन के कपड़ों की मशहूरियां, आप जोड़ा नहीं खरीद सकते जब तक आपको मॉडल्स नहीं दिखती। मैं तो एक आध दफा ऐसे इत्तेफाक हुआ तो मैं सिर्फ ये कहकर निकल आई कि ये मेरी बहन मुझे ले तो आई है, लेकिन मुझे कपड़े भी अच्छे लग रहे हैं बट मैं अनकंफर्टेबल फील कर रही हूँ, इतनी बड़ी लड़की आपने लगाई। नहीं बाजी, लोग खरीदते नहीं है। तो मैंने कहा पहले कौन खरीदता था? आप नोट करें, इस वक्त आप वेस्ट में को ना सोचें, ये तो है ही वेस्टर्न, वो तो कपड़े कम पहनेंगे, उनको छोड़ दीजिए। यहाँ आयत में आपने लफ्ज़ देखे फिल लजीना आमनु, और मैं पाकिस्तान जाती हूँ मुझे सबसे ज्यादा यही आयत याद आती है, क्या माफिया है जिसने हमारे मुल्कों में बेहयाई को आम कर दिया। एक औरत खड़ी है उस पर भी नजर पड़ेगी, लेकिन वो अपने कद से 10 गुना बड़ी करके आपको दिखा दी जाए। ड्राइवर कहते हैं कई हादसे होते हैं क्योंकि जब गाड़ी टर्न करते हैं आगे उनको एकदम बड़ी तस्वीर दिखती है, वो कहते हैं नजर उधर चली गई थी। और मैं खुद सोच रही होती हूँ कि हम औरतें हैं, हमें देखकर ऐसे फील हो रहा है तो मर्दों को कैसा दिखता होगा। तो याद रखिए, इसका आपको मुझे बायकॉट करना पड़ेगा। आप अमेरिका का तो बायकॉट करने को तैयार हैं, आप फ्रांस का तो बायकॉट और हॉलैंड का और बैंकॉक का तो बायकॉट कर रहे हैं कुछ बातों की वजह से, आप कभी अपने मुल्क इन लोनों का बायकॉट करके तो देखें। हम आवाज नहीं उठाते, फिर हम उन्हीं के जोड़े 10-10 हज़ार रुपए का खरीद भी लाते हैं, फिर हम उसको पहन के सजाते हैं और उसकी मोहर ऊपर रखते हैं कि मोहर के तो मैंने पैसे दिए। ये सब कुछ क्या हो रहा है? फाखिश है तो फिल्ला जी नामन, जिसम का कोई अंग नहीं ढकता। कीमत देखें कपड़ों की, शादियों के कपड़े देख लीजिए, ना गला पूरा ना बाजू पूरे ना शर्ट पूरी, और पैसे देखिए पैसे लगे किस पे हैं। पहले तो लंबी कमीज थी, नजर आता था कुछ काम है, अब आपने 1 गज की कमीज के ऊपर कितना को काम कराना है और पैसे 50-50 हज़ार रुपया दे रहे हैं आप एक जोड़े के, ये जुल्म नहीं है? दुनिया में मेरा नहीं ख्याल किसी मुल्क में कपड़ों पर इतना पैसा लगता होगा। यानी जो भी इस वक्त पाकिस्तान से आया हुआ है उसके माजरत के साथ, हर साल एक आध दफा जाना होता है तो मैं जो चीज देखती हूँ हर साल पहले से ज्यादा फहाशी है। तो मैं सोचती हूँ कि ये एक हमारे ऊपर मुसल्लत किया गया है, ये अपने मुल्कों में वो चीजें बैंड हैं जो हमारे मुल्कों में आम कर दी जाती हैं। अल्लाह ताला से दुआ है कि वो हमें इन चीजों को सही तरीके से डील करने की तौफीक दे।